यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। फागुन 21 गते नै सबै निर्वाचन क्षेत्रमा निर्वाचन गराउन सकिने अवस्था रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन आयोगद्वारा मतपत्र सहितका निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पठाउन शुरू। सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आग्रह। बंगलादेशमा भएको निर्वाचनको मतगणनामा बंगलादेश नेशनलिस्ट पार्टीको अग्रता। र टी20 विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो खेलमा नेपाल इटालीसँग 10 विकेटले पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082
सबैभन्दा ठूलो काम हो प्रतिनिधि रोज्ने, निर्वाचनको माध्यमबाट आफ्नो हक खोज्ने।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाड़ी जिल्लाहरूमा फागुन 21 गते नै निर्वाचन गराउन सम्भव रहेको बताउनु भएको छ। हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा हिजो सोलुखुम्बु र भोजपुर पुग्नु भएकी प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले कुनै पनि वाहनामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गर्नुहुँदै देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन 21 को निर्वाचन विकल्प रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधली रहित ढंगबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनैतिक दल तथा उम्मेद्वारहरूलाई आग्रह गर्नुभयो। सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उहाँले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न पनि निर्देशन दिनुभयो। जिल्ला सुरक्षा समितिको ब्रिफिङमा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाव वा प्रभाव बिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिनुभएको छ। हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न पनि उहाँले निर्देशन दिनुभयो। सो अवसरमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी पाण्डे केसीले जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँच सम्बन्धी विवरण प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुभएको थियो। त्यस्तै भोजपुरमा जिल्लामा भइरहेको निर्वाचनको तयारी र सुरक्षा योजनाका विषयमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायण प्रसाद दाहाल, प्रमुख जिल्ला अधिकारी राजन पौडेल र जिल्ला स्थित सुरक्षा प्रमुखहरूले प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनु भएको थियो। यसै गरी प्रधानमन्त्री कार्कीले हिजै कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ। कार्कीले सुनसरीको इटहरीमा समग्र कोशी प्रदेशको अवस्थाका बारेमा जानकारी लिनुभएको छ। सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकाय बीच समन्वयका साथ अगाडि बढ़न र चुस्त दुरूस्त व्यवस्थापन गर्न निर्देशन दिनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यस्ता तत्वलाई निरुत्साहित गर्न पनि निर्देशन दिनुभयो। कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, नेपाली सेनाका पूर्वी प्रितना मुख्यालयका प्रितनापति उपरथी गौरव कुमार केसी, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरे लगायत जिल्लाका मुख्य निर्वाचन अधिकृतहरू सहभागी हुनुहुन्थ्यो। निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न 10 जिल्लामा मतपत्र पठाउन शुरू गरेको छ। मतपत्र छपाई सम्पन्न भएका प्रदेशका 10 जिल्लाका 12 निर्वाचन क्षेत्रमा ढुवानी थालिएको हो। आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रूकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका प्रवक्ता प्रकाश नेउपानेले जानकारी दिनुभयो। यस्तै 58 जिल्लाका 124 निर्वाचन क्षेत्रको मतपत्र छपाई सम्पन्न भएको आयोगले जनाएको छ। कुल 1,57,78,000 मतपत्र छपाई सम्पन्न भएको छ। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रूकुम, रूकुम पश्चिम भाग, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, संखुवा सभाको मतपत्र छपाई सम्पन्न भएको छ। यसै गरी सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोर्खा, म्याग्दी, पर्वत, बर्दघाट, सुस्ता पश्चिम, नवलपरासी, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनौ, स्याङ्जा, बर्दिया, रूकुम पूर्व, दाङ, बाँके, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, पाल्पा, अर्घखाँची, प्युठान, रूपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकको मतपत्र समेत छपाई सम्पन्न भएको छ। आएका अनुसार हालसम्म 14,341 बाकस मतपत्र प्याकिङ भइसकेका छन्। हाल दैनिक करिब 1,000 बाकस मतपत्र प्याकिङ र 13-15 लाखसम्म मतपत्र छपाई भइरहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमीमा मतपत्र छपाई भइरहेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फको निर्वाचनको मतपत्रको छपाई अन्तिम चरणमा पुगेको र निर्वाचनमा प्रयोग हुने 9 प्रकारका सामग्री केन्द्रबाट पठाउने र 37 प्रकारका सामग्री जिल्लामै व्यवस्थापन गर्ने निर्णय अनुसार काम अगाडि बढ़ाइएको निर्वाचन आयोगले जनाएको छ। सहकर्मी बेन्जु सुवेदीको रिपोर्ट।
निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 9 प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र 37 प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको जनाएको छ। आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षाशील छेकाबारा, नउड्ने मसीको मार्कर, स्टाम्प प्याड, प्याडको मसी, 2 प्रकारका स्वस्तिक छाप र मतपेटीका स्टिकर रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो।
37 प्रकारका सामग्रीहरू जिल्लाबाटै खरिद गर्ने, जिल्लाबाट खरिद गर्न गाह्रो हुने खालका सामग्रीहरू, खास गरिकन मतदाता नावलीका कुराहरू, छपाई सामग्रीमा मतपत्र, मतपेटिका, पेटिका सुरक्षण सिल, त्यस्तै गरी नउड्ने मसी, स्वस्ति छाप, मतपेटिकाको स्टिकर लगायतका सामग्रीहरू, छेकाबारा, रबर म्याट लगायतका ठूलो संख्यामा र अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्न पर्ने खालका सामग्रीहरू निर्वाचन आयोगले आफै खरिद गरेर व्यवस्थापन गर्ने गरी तयारी गरेको छ। अब हामी क्रमशः सामग्री प्राप्ति गरेर ढुवानीको चरणमा छौँ। अब जिल्लातिर खास गरिकन लोकल मार्केटमा पाइने सामग्रीहरू, खास गरी लाछाप, अनुसूचित फारमहरू, पुस्पिनहरू, पोल बुकको काममा प्रयोग गर्ने डायरी, मार्कर पेन, ग्लु स्टिक लगायतका स्थानीय बजारमा पाइने सामग्रीहरू र छपाईका सामग्रीहरू चाहिँ स्थानीय स्तरमै अथवा जिल्ला निर्वाचन कार्यालय प्रदेश निर्वाचन कार्यालयबाटै खरिद गर्ने गरी व्यवस्थापन गरिएको छ।
त्यस्तै नेपाली कागजको खाम, नेपाली खाम कपडा भएको निविदा मतपत्र राख्ने सेतो कागज, रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाई, कोरा कपडा, जेल पेन कालो र रातो एवं चारवटा मैनबत्ती प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने निर्वाचन सामग्रीका रूपमा सूचीकृत गरिएको आयोगले जनाएको छ। आफ्नो निजी खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेद्वारहरूले अब निर्वाचन आयोगको अनुमति प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्नुपर्नेछ। निर्वाचन आयोगले राजनैतिक दल तथा उम्मेद्वारहरूलाई आफ्नो खाताको साटो निर्वाचन प्रयोजनको खातामा मात्रै आर्थिक सहयोग तथा चन्दा संकलन गर्न पाउने व्यवस्था गरेको सहायक प्रवक्ता जीसीले जानकारी दिनुभएको छ।
एउटा राष्ट्र बैंकले नै त्यसको आवश्यक नियमन गर्छ। दोस्रो कुरा, सम्पूर्ण आर्थिक कारोबारहरू कोष तथा लेखा नियन्त्रक कार्यालयले पनि त्यसको हिसाब किताब बुझ्ने, त्यसको गोपनीयता कायम गर्ने गरी आर्थिक हिसाब किताब चाहिँ कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिएको छ। किनभने समग्र अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ भने आर्थिक कारोबारको अनुगमन गर्ने जिम्मेवारी प्रमुख कोष नियन्त्रकलाई तोकिए बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि त्यसको निरन्तर त्यसको अनुगमन नियमन हुन्छ भने राष्ट्र बैंकबाट पनि आवश्यकता अनुसार त्यसको नियमन अनुगमन भएर निर्वाचन आयोगलाई आवश्यक परेको अवस्थामा प्रतिवेदन समेत हुन्छ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन खाता बाहेक नगदी रूपमा कारोबार गर्न निषेध गरिएको जानकारी दिनुहुँदै सहायक प्रवक्ता जीसीले त्यसै सिलसिलामा यसपटकदेखि खाताको व्यवस्था थपिएको बताउनुभयो। आयोगले आफ्नो सिफारिशमा विभिन्न बैंकहरूमा खोलिने खातामा भने आर्थिक सहयोग तथा चन्दा संकलनमा रोक लगाएको छैन। निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न सरकारले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकेको छ। बेन्जु सुवेदी, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी बेन्जु सुवेदी। दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनीतिक दलहरू घर दैलो तथा चुनाव लक्षित कार्यक्रम गरी आफ्ना पार्टीका उम्मेद्वारहरूलाई मत माग्न व्यस्त छन् भने मतदाताहरू कुन उम्मेद्वारका एजेण्डा जनमुखी छन् भनेर केलाइरहेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकैसँगै असममा चुनावी मैदानमा उत्रिएका दलका उम्मेद्वारहरू आफ्ना प्रतिबद्धता तथा एजेण्डा लिएर जनतासँग मत माग्न व्यस्त छन्। त्यसअघि निर्वाचित जनप्रतिनिधिले घोषणा पत्रलाई घोषणामै सीमित राखेका र कार्यान्वयनको पक्ष न्यून भएको कुरा स्मरण गर्दै आगामी निर्वाचनबाट सक्षम र युवाहरूको नेतृत्व आउने अपेक्षा गरेको बताउनुहुन्छ असम कमल बजारका स्थानीय युवा डम्बर बहादुर साई।
जति पनि अहिलेसम्म हामीले भोट हालेर स्थानीय तहमा पनि पठायौं, प्रदेशमा पनि पठाउ, केन्द्रमा पनि पठाउ, तर उहाँहरूका घोषणा पत्र र उहाँले जनाएका प्रतिबद्धता यही नै सीमित रहे। जितेर गएका नेता जनतासँग घुलमिल छैन। अबको नेतृत्व जनताका पीरमर्का बुझ्ने, जनताले चाहे जस्तो हुन्छ भन्ने जनताले पनि आश गरेका छन्।
विभिन्न राजनीतिक दलका उम्मेद्वार गाउँमा पुगे तापनि यसपटकको निर्वाचनमा जनताको पीरमर्कालाई नजिकबाट बुझ्ने र शिक्षा, स्वास्थ्य, यातायात लगायतका विकासका पूर्वाधार पुर्याउन भूमिका खेल्ने विकास प्रेमी नेतालाई मतदान गर्ने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 6 स्थानीय भक्त बहादुर साई।
नेपाली नागरिकहरूको समस्या भनेको दरगमा रहेका भावना बुझ्नेहरू कमै छन् र शिक्षा, स्वास्थ्य, खाने पानी, यातायातको सुविधा पुर्याउने मान्छे हामीलाई आवश्यकता छ।
निर्वाचनलाई स्वच्छ र भैरवी ढंगले सफल पार्नका लागि निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतदान केन्द्रको अनुगमनको काम गरिरहेको बताउनुहुन्छ साफेबगर स्थित निर्वाचन कार्यालयका निर्वाचन अधिकृत भोला रेग्मी।
मतदान स्थलहरूको अनुगमन गर्यौं, आचार संहिता पालनाको अनुगमन गरिरहेका छौं। मतदान अधिकृत र सहायक मतदान अधिकृत कर्मचारीहरूको विवरण संकलन गर्ने 14 गतिसम्म तालिम सञ्चालन हुन्छ। हामीले मतदान स्थलहरू सबै ठाउँमा हेर्दाखेरि त्यस्तो अस्थिलो चाहिँ स्थिति चाहिँ छैन, सुरक्षाको फेद हामीले महसुस गरेका छैनौँ, एकदम सौहार्दपूर्ण वातावरण देखिरहेको छ।
अछामका दुई निर्वाचन क्षेत्रमा 16 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने पुराना दलका नेतादेखि जेएनजी पुस्ताको आन्दोलनपछि राजनीतिमा उदाएका विभिन्न 9 राजनीतिक दलका उम्मेद्वार बीच कड़ा प्रतिस्पर्धा हुने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो हिक्मत बहादुर नेपाली। भारत सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सहयोग स्वरूप तेस्रो चरणमा 223 सवारी साधन हस्तान्तरण गरेको छ। गृह मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सवारी साधन हस्तान्तरण गर्नुभएको हो। रक्षा मन्त्रालय र मातहतका निकायमा चालू आर्थिक वर्षको पुष मशान्त सम्म विनियोजित कुल बजेटको 45.82% खर्च भएको छ। दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजोको बैठकमा आयोजना कार्यान्वयनमा देखिएका समस्या र चुनौती बारे पनि छलफल भएको मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। अहिलेसम्म रोग विरूद्धको कुनै खोप उपलब्ध नभएकाले सुंगुर बंगुर पालन फार्ममा जैविक सुरक्षा अप्नाउन तथा अस्वाभाविक रूपमा सुंगुर बंगुर मरेमा तत्काल संघ प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आज राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिश अनुसार राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला अधिकार सुनिश्चितताको नीतिगत कार्यान्वयनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुपर्ने बताउनु भएको छ। 116 अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले महिला तथा बाल बालिकाको अधिकारको हितमा नीति कार्यान्वयनका पक्षहरू सुदृढ बनाउन मन्त्रालय सक्रिय रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले पूँजीगत खर्च बढ़ाएर जनतालाई सुशासनको प्रत्याभूति हुने गरी कार्य सम्पादन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2082-83 दोस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव बस्नेतले मन्त्रालय अन्तर्गतका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउन सक्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले 30 जनयुद्धको स्मरणमा आज विभिन्न कार्यक्रम गर्दैछ। शहीद तथा बेपत्ता परिवार, घाइते अपाङ्ग भएका व्यक्ति लगायतको योगदान र भूमिकाको स्मरण गर्दै आज नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरेको हो। यसै अवसरमा नेकपाले पूर्वी रूकुममा विशेष कार्यक्रमको पनि आयोजना गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले मुलुकमा संख्यात्मक रूपमा संचार माध्यमको विकास भए पनि गुणस्तरीयता र आर्थिक स्थिति कमजोर भएको अवस्थामा राष्ट्रिय समाचार समिति जस्तो राज्यको समाचार समितिको अपरिहार्यता हुने बताउनु भएको छ। राष्ट्रिय समाचार समितिको 65 वार्षिक उत्सवको पूर्व सन्ध्यामा हिजो केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित सेवाग्राही संघको छलफलमा कार्यकारी अध्यक्ष डाक्टर विष्टले राक्षसले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहुँच विस्तार गर्न सुझाव दिनुभयो। महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रि पर्व मनाउनका लागि आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन साधु सन्त र दर्शनार्थीको उपस्थिति पनि बढ़न थालेको छ। काठमाडौँ महानगरपालिकाले आगामी फागुन 3 गते परेको शिवरात्री पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन तथा साझेदारहरूलाई विगतको कमजोरी नदोर्याउन आग्रह गरेको छ। महानगरपालिकामा हिजो भएको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले साझेदारसँग छलफल गर्दै विगतमा जस्तो कमी कमजोरी नगर्न पनि आग्रह गर्नुभएको हो। आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। सन् 2011 युनेस्को का सदस्य राष्ट्रले फेब्रुअरी 13 अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरेपछि राष्ट्रसंघीय महासभाले त्यसलाई 2012 अनुमोदन गरेपछि यो दिवस मनाउन थालिएको हो। जिल्ला प्रशासन कार्यालयले काठमाडौँले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। हिजो एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्याली जुलुस र भीड़भाड़का कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको हो। पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहोर हिजो साँझदेखि उठाउन शुरू गरिएको छ। बजार क्षेत्रको सड़क छेउ र चोकहरूमा थुप्रिएका फोहोर र लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बन्दै गएको थियो। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पाटन दरबार संग्रहालयमा अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ। दरबार संग्रहालयको प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै अनलाइन टिकट प्रणाली लागू गरेको हो। कञ्चन कवल गाउँपालिका सातमा हिजो जंगली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ। स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। महोत्तरीको मटिहानी नगरपालिका चार मझौरा गाउँमा हिजो ट्रयाक्टरको रोटा भेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ। हिजो दिउँसो रोटा भेटरले काटेर सात वर्षीय फराहाना खातुन र आठ वर्षीय रफिया खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा जारी मतगणनामा तारिक रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टीले अग्रता हासिल गरेको छ। विभिन्न संचार माध्यमहरूले बीएनपीले स्पष्ट बहुमत हासिल गर्ने प्रक्षेपण पनि गरेका छन्। बीएनपी सबैभन्दा ठूलो दल बनेमा लामो समयदेखि पार्टीको नेतृत्व गर्दै आउनुभएका तारिक रहमान देशको नयाँ नेता बन्ने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
दैलेखको भैरवी गाउँपालिका जलजलेमा 80 अर्ब 70 करोड़ घनमिटर परिमाणमा खनिज ग्यास भण्डारण रहेको पुष्टि भएको छ। चीनको चाइना जियोलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदन अनुसार जलजलेमा 80 अर्ब 70 करोड़ घनमिटर ग्यास भण्डारण रहेको उल्लेख गरिएको छ। खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनिया टोलीको विस्तृत अध्ययनपछि यो तथ्याङ्क सार्वजनिक भएको हो। यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा 1 अर्ब 12 करोड़ घनमिटर ग्यास हुन सक्ने अनुमान गरिएको थियो। थप परीक्षण र अन्तिम अध्ययनले पूर्व अनुमान भन्दा निकै ठूलो परिणाममा ग्यास रहेको प्रमाणित गरेको उहाँले उल्लेख गर्नुभयो। भण्डारण पुष्टि भए पनि त्यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने बेल टेस्टिङ पछि मात्र प्राप्त हुने विभागले जनाएको छ। नेपाल सरकार र चीन सरकारको जियोलोजिकल सर्वे बीच 2 अर्ब 40 करोड़को आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। देशभरका 753 स्थानीय सरकार मध्ये कार्य मूल्याङ्कनमा अर्घखाँचीको पाणिनी गाउँपालिका सबैभन्दा बल साबित भएको छ। पाणिनी गाउँपालिकाले 83.84 अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ। 80 अङ्क कटाउने देशभरि 4 स्थानीय तहहरू मात्र रहेका छन्। आयोगले स्थानीय तहका हकमा कुल 17 सूचकमा मूल्याङ्कन गरेको थियो, जसमा 10 असार भित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्त भित्र बजेट पास गरे नगरेको लगायतका सूचकहरू रहेका छन्। कार्य सम्पादन मूल्याङ्कनमा मध्य प्रदेशका अधिकांश स्थानीय तहको अंक भने कमजोर रहेको देखिएको छ। सूचना प्रविधि क्षेत्रका विज्ञ तथा नास आईटीका अध्यक्ष गौरव पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स नेपालका लागि पुस्तागत नयाँ अवसर रहेको भन्दै तत्काल आक्रामक लगानी गर्नुपर्ने आवश्यकता उल्लेख्नु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनले आयोजना गरेको संवाद कार्यक्रममा प्रस्तुति दिँदै यो अवसर नेपालले गुमाए दीर्घकालीन रूपमा नेपाल पछाडि पर्ने बताउनुभयो। अमेरिका, चीन, जापान, दक्षिण कोरिया, ताइवान र बेलायतले 2015-25 बीचमा करिब 805 देखि 816 अर्ब डलर एआईमा लगानी गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नेपालले पनि तत्काल कदम चाल्नुपर्ने आवश्यकता आउनुभयो। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाली शेयर बजारको परिसूचक नेप्से बिहिबार भने बढेको छ। बिहिबार नेप्से परिसूचक 8.97 अंकले बढेर 2671.07 बिन्दुमा पुगेको छ। नेप्से परिसूचक सँगै बिहिबार कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन बुधबार 8 अर्ब 69 करोड़ रुपियाँ बराबरको शेयरको किनबेच भएको बजारमा बिहिबार भने 337 कम्पनीहरूका 2,77,80,000 कित्ता शेयरहरू 11 अर्ब 10 करोड़ 25,50,000 रुपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
भारत र श्रीलंकामा जारी टी20 विश्वकप अन्तर्गतको आफ्नो दोस्रो खेलमा बिहिबार नेपालको प्रदर्शन अपेक्षा गरिए भन्दा विपरीत निकै कमजोर रह्यो। आइतबार पहिलो खेलमा इंग्ल्याण्डसँग सनसनीपूर्ण प्रदर्शन गरेको नेपाल बिहिबार ब्याटिङ बलिङ र फिल्डिङ सबै पक्षमा कमजोर साबित हुँदा इटालीसँग 10 विकेटले पराजित भयो। इटालीका लागि भने बिहिबारको दिन ऐतिहासिक रह्यो। पहिलो पटक विश्वकप खेलिरहेको इटालीले पहिलो सहभागिताकै दोस्रो खेलमा बलियो मानिएको नेपालमाथि जित निकालेको हो। इटालीले नेपालबाट पाएको 124 रनको सामान्य लक्ष्य 12.4 ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। इटालीको ऐतिहासिक जितमा जस्टिन मस्का र एन्थोली मस्काले अर्धशतकीय इनिङ्स खेले। मस्का दाजुभाइले 124 रनको अभिजित साझेदारी गरे। एन्थोलीले अभिजित रहेर 62 रन बनाए। जस्टिनले अभिजित 60 रनको योगदान गरे। नेपालले 6 बलर प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको प्रदर्शन अकल्पनीय कमजोरी रहेपछि टोली 19.3 ओभरमा 123 रनमा सीमित भएको थियो। नेपालका लागि आरिफ शेखको 27 रन नै उच्च स्कोर रह्यो। कप्तान रोहित पौडेल 23, आशिफ शेख 20 तथा दिपेन्द्र सिंहरी 17 रनमा आउट भए। पहिलो जितका साथ इटाली 2 अङ्क लिएर सोमोसीको तेस्रो स्थानमा उक्लिएको छ। लगातार 2 खेलमा पराजित नेपाल अङ्कविहीन भएर सोमोको पुच्छारमा छ। यो हारसँगै नेपालको सुपर 8 पुग्ने सम्भावना कठिन बनेको छ। जितसँगै इटालीको सुपर 8मा पुग्ने सम्भावना भने बलियो बनेको छ। फेब्रुअरी 15 नेपालले वेस्ट इन्डिजको सामना गर्नेछ भने फेब्रुअरी 17 स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
अब मौसम सम्बन्धी जानकारी। आज तराई भूभागका केही स्थानहरूमा मध्याहसम्म हुस्सु र कुहिरो रहनेछ। कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बागमती गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:44 भयो भने सूर्यास्त भरे साँझ 5:54 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। फागुन 21 गते नै सबै निर्वाचन क्षेत्रमा निर्वाचन गराउन सकिने अवस्था रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन आयोगद्वारा मतपत्र सहितका निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पठाउन शुरू। सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आग्रह। बंगलादेशमा भएको निर्वाचनको मतगणनामा बंगलादेश नेशनलिस्ट पार्टीको अग्रता र टी20 विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो खेलमा नेपाल इटालीसँग 10 विकेटले पराजित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।